अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ मनोज खड्का। सानोदुम्मा भोजपुरमा जन्मिए हुर्की राजधानी काठमाडौँमा उच्च शिक्षा लिए, थुप्रै अन्तर्राष्ट्रिय सङ्घ संस्थामा रहेर स्वदेश तथा विदेशमा विकास तथा मानवीय सहायताको क्षेत्रमा कार्यरत भई 25 वर्षभन्दा बढीको अनुभव सँगाल्नु भएको छ मनोज खड्काले। करिब 45 वर्ष अघि एउटै कक्षामा आफूभन्दा 2 वर्ष जेठा साथीहरूसँग 1.5 घण्टाको उकालो हिँडेर स्कुल पुग्ने गरेको र फर्केर तल गाउँतिर हेर्ने गरेको स्मरण अझै ताजा रहेको उहाँ बताउनुहुन्छ। 15 वर्षकै उमेरदेखि घर छोडेर पढाइ र त्यसपछि स्वदेश विदेशकै जागिरमा रमाउनुभएका खड्का विदेशको थप डिग्री लिने हुटुटीले पुग्नुभयो अमेरिका। राजधानीमा उच्च शिक्षा लिएपछि आफ्नै ग्रामीण परिवेशमै काम गर्नुभएका खड्का गीतकारका रूपमा सङ्गीत प्रेमीमाझ सुपरिचित हुनुहुन्छ। नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार 2082 पुरस्कृत खड्का प्रसिद्ध गायक गुलाम अली र अलीका 3 पुस्तासहित अरू ख्यातिप्राप्त कलाकारहरूद्वारा आफ्नो गीत रेकर्ड भएको क्षण गीतकारिताको जीवनमा अविस्मरणीय रहेको बताउनुहुन्छ। गैर आवासीय नेपाली सङ्घ अमेरिकाको आर्थिक तथा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका खड्का विभिन्न नेपाली सङ्घ संस्थाहरूमा समेत संलग्न हुनुहुन्छ। ग्रामीण विकास र वित्त व्यवस्थापनमा स्नातकोत्तर खड्का, अमेरिकाबाट परियोजना व्यवस्थापनमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ उहाँ हाल वासिङटन DC रहेर अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न हुनुहुन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा सुनौं पेशागत जीवनसँगै सृजनाको क्षेत्रमा पनि उत्तिकै रमाउने मनोज खड्कासँगको अन्तरङ्ग कुराकानी। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद हजुर।
स्वदेश आउनु भएको छ, पछिल्लो पटकको स्वदेश बसाई कस्तो रह्यो, सकिने लाग्यो भन्दै हुनुहुन्छ होइन?
म चाहिँ हरेकचोटि अब नेपाल आउँदाखेरि कहिले अब कामले पढाइको हिसाबले, कहिले गोष्ठी सेमिनार तालिम यस्ता हिसाबले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडेको सयौँ पटक भयो होला। सयौँ पटक फर्केर ल्यान्ड भएर पनि आइयो। हरेक पटक आउँदाखेरि एक किसिमको नयाँ खालको अनुभूति हुन्छ। त्यो प्लेन ठ्याक्राक ल्यान्ड गर्दै गर्दादेखिको जुन अनुभूति हुन्छ, कति मान्छेले भन्छन् होइन यहाँ त पोल्युसन छ, बत्तीको के, पहिले त बत्तीको पनि समस्या हुन्थ्यो होइन, अब ट्रान्सपोर्टेसनको पनि चुनौती नै हुन्छ काठमाडौँमा आइसकेपछि, यो भनेको मेटेरियलिस्टिक कुराहरू भए, फिजिकल कुराहरू भए, त्यस्तो कुराले चाहिँ मलाई त्यति छुँदैन। भावनात्मक रूपमा चाहिँ एकदमै नजिक घर परिवारसँग काठमाडौँ टेक्ने बित्तिकै सबै आफन्त साथीभाइ छरछिमेकीसँग सँगै बसेर चाहिँ यहाँकै खाना खाने, यहाँकै गफ गर्ने, नेपाली भाषामा सबै कुरा गर्ने, जिस्किने, ठट्टिने गरेपछि छुट्टै खालको अनुभूति हुन्छ।
हजुर, अब भावनात्मक कुरा भन्नुभयो होइन, अब अमेरिकाबाट नेपालका लागि प्लेन चढ्दै गर्दाखेरि सिँढीमा त्यो अनुभूति र यताबाट अमेरिका फर्कँदाखेरि प्लेन चढ्दै गर्दा त्यो बेलाको मनोभावना चाहिँ कस्तो हुन्छ?
अब अरूको कस्तो हुन्छ होइन, मेरो चाहिँ कस्तो हुन्छ भनेर भन्न सक्छु म। समय अनुसारको कुरा हुँदो रहेछ। अब टाढा भइसके पछाडि चाहिँ कहिले चाहिँ कामको सिलसिलामा ट्राभल गरेको छु, कहिले चाहिँ नितान्त व्यक्तिगत हिसाबले ट्राभल गर्छु, कहिलेकाहीँ पारिवारिक समस्याका कारणले यहाँ मेरो बुवा आमाहरू हुनुहुन्थ्यो पहिला, अहिले हुनुहुन्न, उहाँहरूको स्वास्थ्यका कारणले पनि आउनु पर्थ्यो दौडेर, त्यसैले मिश्रित खालको अनुभूति हुन्छ। उताबाट हिँड्दा चाहिँ जहिले पनि एक किसिमको प्राय जस्तो चाहिँ एक्साइटमेन्ट हुन्छ, कहिले पुगिएला भने जस्तो, एयरपोर्ट आएदेखिको अझ भनौँ एयरपोर्टभन्दा अगाडि अलिक घरबाट हिँड्ने बेलामा त्यो प्लेनतिर यसो आकाशतिर हेऱ्यो भने आकाशमा प्लेन उड्दै गरेको देखेदेखि चाहिँ कति बेर जाने होला भन्ने जस्तो एक्साइटमेन्ट हुन्छ। अनि यहाँबाट ल्यान्ड हुने बित्तिकै त्यसलाई चाहिँ झन् नयाँ खालको त्यो ऊर्जा आउँछ। फर्किने बेलामा चाहिँ प्राय जसो सधैँ परिवारसँग सँगै ट्राभल गरिएको होस् कि एक्लै ट्राभल गरिएको होस् कि एक वर्षपछि आउँछु होला भनेर ट्राभल गरिएको होस् कि अथवा चाहिँ कहिले फर्किन्छ भन्ने चाहिँ टुङ्गो नलागिरहेका ट्राभलहरू पनि हुन्छन्। सर्ट टर्म लङ टर्म जुनसुकै हालतमा पनि नेपालबाट जाँदाखेरि चाहिँ मन कता कता अमिलो भएको हो कि जस्तो महसुस हुन्छ।
हजुर, अब 15 वर्षदेखि अमेरिका हुनुहुन्छ, त्यहाँको जनजीवनमा समाहित भइसक्नु भएको छ, त्यहाँ चाहिँ यहाँको दिनचर्या कस्तो रहने गर्छ?
प्रश्नमा चाहिँ त्यहाँको दिनचर्याबाट पनि अभ्यस्त भइसक्नु भयो, त्यहाँको दैनन्दिन जिन्दगीसँग भन्नुभयो अभ्यस्त हुँदो रहेन रहेछ। किन अभ्यस्त हुँदो रहेन रहेछ भनेदेखि, अब त्यहाँ त घरबाट बाहिर निस्केर यसो नजिकै हिँड्नु पर्यो भने को भेटिन्छन् भन्दाखेरि सबै अङ्ग्रेजी बोल्ने मान्छे मात्रै भेटिन्छन्। हाई हाउ आर यु भन्नु पर्यो हरेकलाई, निच्चा हाँस्नु पर्यो, आफू कुन सुरमा छ के छ होइन, ऊ कुन सुरमा छ, ऊ पनि हेर्दाखेरि नचिने पनि निच्चा हाँस्छ, हाई हाउ आर यु, यति हो फेरि, गुड भन्यो फेरि उत्तर दिनेले, अनि फेरि हिँडिहाल्छ त्यो होइन। अब त्यस हिसाबले चाहिँ एउटा कृत्रिम हाँसो खुसी जस्तो देखाइरहने ठाउँ पनि हो त्यो होइन। त्यसैले अर्को पाटो के हो भनेदेखि, हामीलाई अब म अमेरिका गएको भनेको चाहिँ यहाँ चाहिँ मेरो प्रोडक्टिभ एज जुन थियो यङ एजको बेलाको, मेरो पढाइहरू सकेर करियरको हिसाबले जबको हिसाबले विभिन्न सङ्घ संस्थामा काम गरेर गएको हिसाबले चाहिँ के भयो भनेदेखि, मेरो सबै परिवेश चाहिँ यहाँसँग मिल्यो क्या, यहाँको भाषा त भइगयो एक नम्बर, यहाँको संस्कृति, यहाँका चाडपर्व, यहाँको म्युजिक नेपाली, अनि हामीलाई अङ्ग्रेजी म्युजिकहरूले कमै ध्यान खिच्थ्यो होइन, त्यो जमानाका पऱ्यौँ, अनि त्यो सोसियल मिक्सअप भनेपछि अमेरिका भने त धेरै खालका मान्छेहरू पुगेको देश छ त्यो ठाउँ विशेष अनुसार, अनि त्यो मिक्सअप भनेको चाहिँ त्यहाँको प्रपर सङ्गीत अथवा पोलिटिकल सिस्टम, त्यहाँको हाउस सोसाइटी, ओल्लो घर र पल्लो घरको इन्टरेक्सन भनेको चाहिँ कम्प्लिटली डिफरेन्ट,
त्यो किसिमको जीवनशैली त त्यहाँ छँदैछ होइन, त्यसपछि यहाँको आफ्नो चाहिँ कस्तो हुने गर्छ समय तालिका,
हो त्यसमा आउँदै थिएँ म,
व्यक्ति पछिको हुनसक्छ
होइन,
जब गर्ने व्यावसायिक क्षेत्रका मान्छेहरूको होइन, यहाँको चाहिँ
मेरो अब दिनचर्या चाहिँ मेरो कामको प्रकृति कस्तो छ भनेदेखि, म चाहिँ यो अन्तर्राष्ट्रिय विकास र मानवीय सहायताको क्षेत्रमा काम गर्ने मान्छे हुँ। मेरो पेसा अथवा पृष्ठभूमि ब्याकग्राउन्ड भनेको चाहिँ यो इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्टहरू, सर्टिफाइड प्रोजेक्ट म्यानेजर हो इन्टरनेसनलले, त्यस्तो खालको छ मेरो जागिर। त्यो भनेको मैले केही चाहिँ अफिसमा गएर गर्ने काम पनि हुन्छ, केही म घरैबाट पनि गर्न सक्छु। अफिसमा जानु पर्यो भने बिहान उठ्ने बित्तिकै गयो आफ्नो अब ब्रेकफास्ट के हो,
हजुर,
सरसफाइ गऱ्यो हिँड्यो है, अनि दिनभरि चाहिँ कम्तीमा 8 घन्टा चाहिँ विशुद्ध त्यो अफिसमा बसेर कम्प्युटरमा, अनि धेरै जसो चाहिँ आधाभन्दा बढी समय मिटिङमा जान्छ। घरमा बस्दा पनि त्यसरी नै हो, 9 बजे चाहिँ कम्प्युटरको अगाडि बसिसक्नु पऱ्यो है, अनि मिटिङहरू सुरु हुन्छन्। लगभग त्यो 8 घन्टाको दौरानमा 5-6-7 मिटिङ गऱ्यो 45 मिनटका 1 घन्टाका, अनि कुन टिमले के गरिरहेछ अपडेट लियो, अनि कसलाई के भन्नुपर्छ, आफूले के काम असाइन गर्ने, कसले नेक्स्ट विक के गर्ने, को कहाँ के गरिरहेछ, आफ्नो टिमले कहाँ गएर सपोर्ट गर्छ, आफ्नो टिमलाई के सहयोग चाहिन्छ, हो यस्ता काम गर्दा गर्दै मेरो चाहिँ दिन जान्छ।
कहिले काहीँ फुर्सदको समय पनि हुन्छ होइन, अब सप्ताहन्त भनिन्छ नि, त्यस्तो समयमा फुर्सदको समयमा चाहिँ के गर्न रुचाउनुहुन्छ?
दुईवटा कुरा छ, के गर्न रुचाउँछु एउटा, अनि के गर्नुपर्छ भन्ने दुईवटा छ होइन।
रुचाउने
चाहिँ म साथीभाइसँग यसो गफगाफ गर्ने, सोसियल इन्टरेक्सन, अब कति जागिरसँग जोडिएका साथी के हुन्छन्, धेरै जसो चाहिँ हामी अब नेपालबाटै गएका साथीभाइहरू, उनीहरूसँगको चाहिँ सामिप्यता हुन्छ छुट्टीको दिनमा बढी, अनि साहित्य मेरो विधा पनि भएकोले गीत लेखनहरू पनि म गर्छु, र परिवारसँग यसो बस्ने गफगाफ गर्ने भन्ने हुन्छ आइडियल्ली चाहिँ, तर व्यवहारिक चाहिँ सधैँ त्यो हुन्न। व्यवहारमा चाहिँ मेरा छोरीहरू छन् दुईवटा, अनि उनको एउटाको भलिबल परेको हुन्छ, अर्काको डान्स पर्छ, अनि त्यसबाट ल्यायो एउटालाई ल्यायो फेरि, अनि अर्कालाई लिएर कुद्यो, त्यसो कति बेर खाने के गर्ने ठ्याक्कै टाइम सम्झेको हुन्छ, घरमा कसले पकाइरहेको छ कि अथवा आफै घर पकाउनु पर्ने हो कि होइन, त्यसैले सप्ताहन्त चाहिँ धेरै जसो बिजीमा बित्छ केटाकेटीको एक्स्ट्रा एक्टिभिटीले गर्दाखेरि, अनि त्यसबिच पनि आफूलाई अलिकति आराम गर्ने समय चाहिँ र आफूलाई इन्ट्रेस्ट भएको विषय यो साहित्य साधनामा चाहिँ थोरै लाग्ने गर्छ।
हजुर, साहित्य साधनाको प्रसङ्ग आइहाल्यो होइन, अब एकजना गीतकारको रूपमा सुपरिचित व्यक्तित्व पनि हुनुहुन्छ होइन, यो सन्दर्भमा चाहिँ स्वदेशले कतिको तानिरहन्छ गीतकारिताको सन्दर्भमा?
गीतकारिताको सम्बन्धमा चाहिँ तान्छ। अब यसपटक म आएको पनि एउटा मुख्य माध्यम भनेको चाहिँ गीत हो, किनकि मैले अहिलेसम्म गीती यात्रामा म्युजिक इन्डस्ट्रीमा चाहिँ योगदान पुर्याएको हिसाबले चाहिँ मलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकारतर्फ दिने चाहिँ निर्णय भएको रहेछ राष्ट्रपतिज्यूबाट। त्यो शीतल निवासमा आयोजना भएको थियो, त्यहाँ गएर त्यो पुरस्कार लियो एउटा विशेष समारोहका बिच, त्यसले आनन्द अनुभूति गरेको छ। त्यो एउटा यात्रै त्यही शीर्षक भयो है। गत साल चाहिँ गुलाम अली खान जो हुनुहुन्छ पाकिस्तानी गजल सम्राट, उहाँको 3 पुस्तालाई नेपाल ल्याएर अनि उहाँलाई एकै स्टेजमा चाहिँ कार्यक्रम आयोजना गरेका थियौँ। मैले लेखेको एउटा गीत चाहिँ उहाँहरूको 3 पुस्ताले रेकर्ड गरिदिनु भएको थियो। उहाँहरूको जिन्दगीको नि पहिलो 3 पुस्ताले गाएको गीत अरे त्यो, त्यसैले त्यसका लागि पनि म संयोजन गर्ने यहाँ आउने गर्नु परेको थियो। गीति यो साङ्गीतिक क्षेत्रले मलाई तानिरहेको छ बेला बखतमा।
अलि अन्तरङ्गतिर प्रवेश गरौँ न, अब यहाँको जन्मथलो, स्कुले शिक्षा, बाल्य जीवनको परिवेश केही बताइदिनुहोस् न।
म जन्मेको चाहिँ भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका अहिलेको साबिकको सानोदुम्मा गाविसमा हो। सामान्य परिवार, न्यून मध्यम स्तरीय भन्छ के र होइन, सामान्य खाना लाउन र पुग्ने त्यस्तो परिवारमा हुर्केको। 5 कक्षासम्मको प्राइमरी स्कुल घर नजिककै स्कुलमा भयो, अनि म चाहिँ अलिक छिटो पढेको, 4 वर्षको हुँदाखेरि 1 पढेको। अब त्यति बेला त फेरि हाम्रा पालामा त नर्सरी, केजी, युकेजी के भन्ने थिएन,
सामान्यतया 6 पुगेपछि 1 पढिन्थ्यो,
6 भएपछि 1 पुगिन्थ्यो। म चाहिँ 4 हुँदाखेरि संयोगवश 1 जाने अवसर पाइछु, अनि सबभन्दा यङ स्टुडेन्ट होइन। अब 5 त त्यहाँ थियो, 5 पछि चाहिँ अर्को ठाउँ बास्तिम गाविस माने डाँडा भन्छ सानोदुम्माबाट उकालो ठाडो उकालो हिँडेर 2 अरूलाई 1.5 फटाफट हिँड्ने मान्छेलाई, घरबाट मेरो दाइ र म 2 जान्थ्यौँ। अब म चाहिँ 10 केटो हुँदो हुँ, 6 जाँदाखेरि 10 चाहिँ बालकै भनौँ न, आमाले चाहिँ उठाउनुहुन्थ्यो बिहान, ए उठन ढिला भइसक्यो छिटो भनेर, अनि त्यस पछाडि उठ्यो आँखा मित्तै, अब मुख धुइन्थ्यो कि धुइँदैनथ्यो त्यो सम्झना छैन मलाई, धुइन्थ्यो होला सायद। त्यसपछि हतार हतार त्यो तातो भात खायो, लाग्यो उकालो, हामी 7:30 भित्र घर छोडिसक्थ्यौँ 10 पुग्नलाई, अनि त्यस पछाडि उकालै उकालो गएर हामी 1 चाहिँ कटिसकेपछि तल हेर्दाखेरि बल्ल छरछिमेकका मान्छेहरू निस्किँदै गरेको देखिन्थ्यो। 9 म त्यो स्कुलमा पढेँ। अब त्यो बिहानको खानाले खास भन्ने हो भनेदेखि पुग्दासम्ममा छोडिसक्थ्यो होला, अब अथवा टिफिन टाइम हुँदासम्म त मान भोकाइसक्यो नि त बाल।
10 बालक 1.5 उकालो हिँड्ने त भइगयो त्यहाँ होइन,
हो
त्यो परिवेश भनौँ। 4 उमेरमा 6 अरू साथीहरूसँग स्कुल प्रवेश गर्नुभयो, केही छ त्यो स्मरण? त्यतिखेर अलिकति फरक महसुस भएको गरेको कुराहरू
मलाई चाहिँ त्यो, अब 4 त केही मलाई याद छैन, कता कता चाहिँ मेरो स्मृतिमा त्यो गोरुहरू कुदेको, दौडेको, जुधेको अलिअलि याद छ, अनि मेरो दिदीहरूले, आमाहरूले, अनि मेरो काकी उहाँ चाहिँ टिचर हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भनेदेखि म गोरु जुधेको देख्दाखेरि असाध्यै डराउने अरे। त्यो स्कुलमा पनि गोरु जुधेको बाहिर भित्रबाट बाहिर देखियो भनेदेखि ढोका लगाइदियो भन्ने, अनि घरमा पनि त्यो तगारो खुल्लै छ भनेदेखि चाहिँ म सुत्न नसक्ने, तगारो बन्द गरिदियो किनकि गोरु आउन सक्छन् भन्ने डर लाग्थ्यो अरे मलाई।
हजुर, अब बाल्य जीवनपछि अब यहाँले भोजपुर चाहिँ कहिले छोड्नुभयो र त्यसपछिको यहाँको शैक्षिक यात्रा चाहिँ कसरी अगाडि बढ्यो?
यस्तो भयो, 9 चाहिँ म बास्तिमको माने डाँडामा पढेँ, त्यस पछाडि यशोधरामा आएँ टक्सरमा, खास गरेर घर छोडेको भनेको 10 पढेदेखि छोडेको, त्यसपछि आइकम पनि त्यही भोजपुरमा पढेँ, अनि म यहाँ काठमाडौँ आएर शङ्करदेवमा पढेँ भनेपछि भोजपुर छोडेको लगभग त्यही भएर देखियो। पछि कामको हिसाबले पनि म यहाँ एमबिए सकिएपछि चाहिँ भोजपुरमा गएर चाहिँ केही कामको हिसाबले बसेँ, त्यो प्रोफेसनल जर्नी भयो, अलिक डिफ्रेन्ट खालको भयो होइन। घर छोडेको भनेको चाहिँ लगभग 12-13 वर्षको उमेरदेखि 9 हो, अनि राजधानी आउँदाखेरि चाहिँ म 16
हजुर आइकम। अब राजधानीमा एकजना विद्यार्थी जीवन होइन, वृत्ति विकासका कुराहरू पनि भइराखेका हुन्छन् र पढाइ सँगसँगै चलिरहेको हुन्छ धेरै मानिसहरूको, राजधानी प्रवेश गरेकाहरूको। यहाँको चाहिँ कस्तो रह्यो विद्यार्थी जीवन,
कसरी विद्यार्थी जीवन बित्यो भन्नेमा चाहिँ सहज थिएन। राजधानी मात्रै होइन, भोजपुर सदरमुकाममा म आइकम पढेको, 15 वर्षको हुँदाखेरि 15-16 त्यहाँ थिएँ। त्यति बेला हामी अब घरबाट ल्याएको चामल, घरबाटै बोकेर ल्याएको गुन्द्रुक अनि मासको दाल अथवा के छ नि त्यो ल्याएर पकाएर खाने, त्यति बेला दाउरामा हामी पकाउँथ्यौँ विद्यार्थी हुँदाखेरि। दाउरा बाल्नै फुक्नै गाह्रो, बिहानभरि पढेर आयो अनि बिहान र बेलुकाको सामान्य गुजारा चलाए तिनै कुराहरूले, बाहिर गएर चाहिँ मिठो मसिनो किनेर ल्याउँ भनेर चाहिँ हामीसँग पहिलो नम्बरमा पैसा पनि हुन्थेन, दोस्रो पैसा हुँदा पनि हामी खर्च गर्नै नसक्ने त्यस्तो बानी हुन्थ्यो। अनि बाहिर निस्क्यो, त्यति बेलाको याद छ मलाई, त्यो समोसालाई हामी सिङ्गडा भन्थ्यौँ। सिङ्गडा खान मन लागेको छ देखिन्छ, त्यो एउटा सिङ्गडाको 2 रुपियाँ कति पर्थ्यो, अनि खर्च गर्न नसक्ने, पैसै नहुने उस्तै परे, अनि त्यस्तो हुन्थ्यो त्यहाँ है। अब यहाँ काठमाडौँमा चाहिँ खास मेरो दाई चाहिँ अलिक अगाडि आउनुभएकोले दाईसँग बस्दा अलिक सहजता भयो, तर पनि विद्यार्थीको अक्सर गरेर जुन भोग्ने हुन्छ नि, समयमा त्यो नखाने, भोक भोकै बस्ने, भएर पनि स्रोत भएर पनि पहिलो नहुने, भएर पनि चाहिँ उपयोग गर्न नसक्ने अलिक दुःखपूर्ण नै हुन्छ। तर त्यो कठिन यात्रामा पढ्नैलाई चाहिँ हामी एकल उद्देश्य बनाएर लाग्थ्यौँ।
अब राजधानीमा शैक्षिक प्रगति चाहिँ कहाँसम्म भयो?
शैक्षिक प्रगति चाहिँ पहिलो चाहिँ मैले एमबिए गरेँ शङ्करदेवबाट, लगातार पढेर, अनि त्यो पढिसके पछाडि चाहिँ मैले जागिर सुरु गरेँ, अनि जागिर सुरु गरेपछि फेरि अर्को यो ग्रामीण विकास विषयमा चाहिँ अर्को एमए गरेँ जागिर दौरानमा। त्यसैले राजधानीले धेरै कुरा दिएको छ।
अब विदेश जाने सोचाइ चाहिँ कसरी बन्यो यहाँको, त्यसपछि त्यसको पृष्ठभूमि चाहिँ केही बताइदिनुहोस् न।
खास चाहिँ म विभिन्न डेभलपमेन्ट सेक्टरकै जागिरहरू गर्थेँ है, प्लान इन्टरनेसनल, अनि जिटिजेड, पहिले जिटिजेड भन्थ्यो अहिले जिआइजेड भन्छ जर्मनको, अनि त्यस पछाडि अर्को डिएफआइडी संस्था, यिनीहरूमा चाहिँ म प्रोग्रेसिभ हिसाबले अगाडि बढ्दै गएँ। करियरको हिसाबले मैले 2-3 वर्षमा चाहिँ जम्प गर्दै माथिल्लो लेभलमा पुगेँ। अनि मलाई के महसुस भयो भनेदेखि, अझै माथिल्लो लेभलमा जाने हो भनेदेखि चाहिँ विदेशको एउटा डिग्री भयो भनेदेखि झन् सजिलो हुँदो रहेछ जस्तो महसुस भयो, किनकि आफूभन्दा माथिकासँग तुलना गर्न थोरै तिनो तुलना गर्न थालियो होइन, हेर्न थालियो, इन्सपायर हुन थालियो भनौँ न तुलनाभन्दा पनि, अनि त्यो प्रेरणा लिएर चाहिँ जानु पर्यो कि बेलायत कि क्यानाडा अमेरिका भन्दा भन्दै अमेरिका जाने अवसर मिल्यो। अनि मेरो प्राइमरी गोल चाहिँ पढ्न भनेरै गएको, 2 वर्ष पढियो अनि त्यसो फर्केर आएँ, आउँ अलिकति अझै माथि जाउँ भन्ने हिसाबले म खास गएको।
डिएफआइडी, अब जिआइजेड होइन, प्लान इन्टरनेसनल जस्ता संस्थाहरूमा यहाँले काम गर्नुभयो, अन्तर्राष्ट्रिय संस्थाहरूमा, राजधानी बाहिर गएर यी संस्थाहरूमा काम गर्नका लागि चाहिँ यहाँ आफूमा चाहिँ त्यस्तो के व्यक्तित्व थियो होला, र यी संस्थाहरूतिर संलग्न हुनुभयो अथवा आफ्नो रुचि नै थियो कि, कसरी प्रेरित हुनुभयो राजधानीबाट फेरि ग्रामीण क्षेत्रतिर काममा जानको लागि?
यो चाहिँ कस्तो भयो होला भने, त्यहाँ धेरै फ्याक्टरहरूले काम गर्यो होला जस्तो लाग्छ मलाई। पहिलो कुरा, कहिले पनि मैले लोकसेवा आयोग भन्ने तयारी पनि गरिनँ र दिइनँ पनि। पहिले नै अलिअलि चाहिँ मलाई यो परियोजना प्रोजेक्टहरूको काममा चाहिँ सन्तुष्टि पनि हुन्छ, मान्छेले कमाइ पनि राम्रो गर्छन् अरे भन्ने सुनेको होइन, अनि त्यो हिसाबले थोरै आकर्षण चाहिँ गर्यो होला। अब तर हामी त काम त जे आउँछ अगाडि त्यही गरिदिने हो नि त होइन, यो गर्ने त्यो नगर्ने भन्ने कुरै भन, हामी त
छनौट छैन,
छनौट छैन, मास्टर पाएँ मास्टर गरिदिने हो, अनि टिचर पाएँ त्यसो एकाउन्टेन्ट भए एकाउन्टेन्ट गरिदिने हो, किनकि सुरु सुरुमा हामीलाई टिचरै सबभन्दा ठुलो प्रेस्टिजियस पेसा थियो र छ पनि अहिले पनि, त्यो हुन पा हुन्थ्यो भन्ने थियो। अनि अकाउन्टिङको कुरा भयो, अनि हो यस्तै सिलसिलामा कताबाट जब भ्याकेन्सी देखेछु अनि एप्लाई गरेर छिर्न सकियो, तर त्यो छिर्नु चाहिँ ठुलो कुरो होइन। अब म जस्तै योग्यता भएको अझ म भन्दा दक्ष खालका मान्छे त धेरै छन् नि बजारमा होइन, उहाँहरू पनि आएको हुनसक्थ्यो मेरो ठाउँमा, तर म छिरिसकेपछि काम गर्न थालिसकेपछि चाहिँ एउटा डिसिप्लिन अनि सिन्सियर भएर काम गर्ने, काम नै मेरो सबै थोक हो भन्ने, अफ ट्र्याक कहिले नलाग्ने, मेरो लत नै त्यो काम हो, कामले लाई नै मैले रेस्पेक्ट गर्नुपर्छ मान्छेलाई भन्दा पनि भन्ने हिसाबले एकदमै सिन्सियर भएर सधैँ केही न केही सिक्छु, नयाँ तरिकाले काम गर्छु, यति काम गर्ने भन्ने मलाई असाइन गरियो भने त्योभन्दा बढी गर्ने सधैँ होइन।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका, नेपाल र नेपाली मन।
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भोजपुर सानोदुम्बामा जन्मी हुर्की राजधानीको उच्च शिक्षा लिए विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा कार्यरत भई विगत 15 वर्षदेखि अमेरिकामा कर्मशील गीतकारका रूपमा सुपरिचित मनोज खड्कासँगको अन्तरङ्ग कुराकानी। स्वदेशको अनुभव र विदेशको अवसर र फरक अनुभव, वैभवशाली मुलुकमा नेपालीहरूको आत्मसन्तुष्टि चाहिँ कति, अमेरिकी ज्ञान र सिपबाट नेपालमा हुन सक्ने योगदान, दोस्रो पुस्ताका नेपालीलाई नेपाल र नेपाली संस्कारसँग जोड्ने प्रयास, स्वदेशमा नरहँदा र विदेशमा रहँदा गुमाएका र पाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब अमेरिका गएपछि चुनौती र अवसर दुइटैको कुरा गरिन्छ, होइन? काम गरेको यहाँको पृष्ठभूमिले चाहिँ यहाँलाई कस्तो किसिमको सहयोग पुर्यायो भन्ने लाग्छ?
त्यो कामको पृष्ठभूमिले मलाई जागिर पाउनलाई चाहिँ काम गर्यो, सर्टलिस्ट हुनलाई भनौँ न, प्रोफाइल तयार भयो मेरो त्यो पुरानो कामहरूले, यी कामहरू, डिएफआइडी, अघि मैले जे जे भने नि, त्यसपछि चाहिँ सार्कमा बसेर काम गरेँ, सार्क डेभलपमेन्ट फन्ड भुटानमा, यो 8 देशको कार्यक्रमहरू हेर्नु पर्थ्यो, त्यसमा असिस्टेन्ट डाइरेक्टर भएर काम गरेँ केही वर्ष, अनि यी सबै पृष्ठभूमिले चाहिँ मलाई अझ माथिल्लो तह भनेको के हो भन्दाखेरि अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहायता नियोग थियो, त्यसमा गएर चाहिँ काम गर्न पाएदेखि मेरो चाहिँ यो करियरको उच्चतम बिन्दु हो भन्ने महसुस भयो धेरै पछि। तर जुन अघि प्रश्न सोध्नुभयो नि, यिनै कामहरूले सहयोग गर्यो भन्दा अवश्य सहयोग गर्यो, त्यो जब पाउनलाई चाहिँ धेरै हदसम्म काम गर्यो, मान्छेलाई कन्फिडेन्स पनि भयो होला मलाई छान्ने मान्छेलाई मेरो प्रस्तुतिहरू र मेरो त्यो ब्याकअप प्रोफाइल देखेर। तर काम गर्नलाई चाहिँ थप मेहनत गर्नु पर्यो, कम्प्लिटली डिफ्रेन्ट कल्चर भयो नि त अमेरिकी कल्चरमा, त्यो पनि हेडक्वार्टर बसेर काम गर्ने। पहिलो कुरा भाषाको कुरा, अब इङ्ग्लिस त अब मलाई यति लामो समय काम गरेपछि बोल्थेँ, अझै पनि नेटिभ स्पिकर जुन हुन्छन् अमेरिकाको, तिनले जस्तो त बोल्न सकिन्न नि, होइन? कति शब्दहरू चाहिँ एक्सेन्ट पनि हुन्छ, अनि कल्चर त्योभन्दा ठुलो कुरो, उनीहरूले बुझ्नु त बुझ्छन् सबै कुरा, तर कल्चर पनि नहुने। मेरो टिममा सुरुमा काम गर्दा कस्तो भयो भन्नुहुन्छ भनेदेखि, हामी 8-9 थियौँ एउटा टिममा, होइन, यो अमेरिकी सरकारको सहायता नियोगको कुरा गर्दैछु, हेडक्वार्टरमा वासिङटन डिसीमा 8-9 टिम हुन्थ्यो, त्यसमध्ये 2 हामी एकैचोटि जोइन गरेछौँ। अनि त्यहाँ काम गर्दाखेरि चाहिँ कस्तो भयो भन्नुहुन्छ भने, चुपचाप लाग्ने मान्छे है, बोल्दै नबोल्ने, एक शब्द बोल्दैन, अनि आफूलाई चाहिँ मुख सकसकाउने है, कति बेर बोल्न पाइन्छ जस्तो लाग्ने, होइन, सोसियल हिसाबले। अनि अर्को कुरा चाहिँ, एक दिन चाहिँ मेरो सँगैको साथीले के गरिन् भनेदेखि, खाना खान जाउँ बाहिर भनेको रहेछ लन्चमा, उसले मलाई अब यसरी नै सँगसँगै हामी बसे जस्तै गरेर त्यो सानो क्युबिकल भनौँ न, लो पार्टिसन गरेर, अनि उसले मलाई यत्तिकै भन्दाखेरि, खाना खान जाने होइन भन्दा हुने पर्नेमा, कम्प्युटरबाट त्यो टिम मेसेज गर्ने जुन हुन्छ, मेसेज गरेर हामी आज लन्च खान सँगै जाने होइन भनेर लेख्यो। त्यो भनेपछि चाहिँ मेरो चाहिँ छक्कै पर्ने, बाफ, यो भनेको कल्चर होइन, बोल्नै नबोलिकन इसारै इसारामा गर्नुपर्ने रहेछ, 6 जस्तो चाहिँ अलिकति लाग्यो। त्यो एउटा इक्जाम्पल भनेको, मैले सहज थिएन तर सिन्सियर तरिकाले आफ्ना कामहरू गर्ने, भने भन्दा बढी गर्ने, अनि त्यो कामै मेरो सबै कुरा हो भनेर निरन्तर एफोर्ट लाएर सिकाइमूलक खालको मेरो चरित्र भएकोले गर्दाखेरि चाहिँ अलिक अगाडि बढ्नलाई मद्दत गर्यो, स्टेबल पनि भयो। अनि
हजुर, स्वदेशमा पनि काम गर्नुभयो, विदेशमा पनि त्यस्तै प्रकृतिको काम गर्नुभयो, अहिले त्यहाँ काम गरिरहँदा चाहिँ यता आफ्नो देशको चाहिँ काम गराएको अवस्था जुन हुन्थ्यो नि, त्यो सम्झिँदाखेरि केही मिस गरे जस्तो लाग्छ?
काम गरेको अवस्था मिस गरे जस्तो लाग्छ के भने, हामी नेपालमा बसेर काम गर्दा धेर गफ लडाउँथ्यौँ जस्तो लाग्छ, होइन? अब डेभलपमेन्ट खालकै कामहरू पनि मान्छे तुलनात्मक रूपमा सरकारी कामभन्दा प्राइभेट सेक्टरमा अथवा अरू डेभलपमेन्ट सेक्टरका कामहरू चाहिँ अलिक बढी हुन्छन् भन्ने खालको एउटा जनमानसको बुझाइ थियो नि, होइन? अब हामी चाहिँ प्राइभेट सेक्टर अथवा यो डेभलपमेन्ट सेक्टरमै म भएकोले पनि, मैले जसरी काम गर्थेँ त्यो विदेशमा गएर काम गर्नु परेपछि, मैले त 1/3 पनि काम गर्दै रहेछु त्यो नेपालमा बस्दा जस्तो लाग्थ्यो क्या, यति लेड ब्याक खालको काम, क्या भनेको मस्तराम खालको, क्या ठुलो प्रेसर नलिकन, त्यो भनेको चाहिँ काम चाहिँ हुन्थ्यो, प्रोडक्टिभ कामै हो, भइ नै रहेछ, तर त्यो त्यहाँको लाइफस्टाइलले एकदमै फास्ट, क्या अनि सबै डेडलाइन दिएर यो यति बजे लन्चभित्रमा यो सक्न सकिन्छ कि सकिँदैन भनेर मभन्दा माथिको लेख्छ, मभन्दा मुनिकोलाई पनि मैले त्यसरी नै इन्स्ट्रक्सन दिन्छु कि यो भरे अफिस सकिँदा सिओबी भने चाहिँ क्लोज अफ बिजनेसभित्र चाहिँ दिएर बुझाएर मात्रै जाऊ है भनेको हुन्छ। त्यसैले त्यो कल्चर जुन छ नि फास्ट पेस लाइफ, नेपाल मात्रै होइन अरू देश पनि छन् जहाँ चाहिँ स्लो पेस हुन्छ, त्यो चाहिँ धेरै फरक छ।
अब अमेरिकामा धेरै नै नेपालीहरू भइसके अहिले त भनिन्छ होइन, दोस्रो पुस्ताका नेपालीहरू पनि छन्। खासमा नेपालीहरूका लागि अमेरिका चाहिँ के हो जस्तो लाग्छ यहाँलाई?
नेपालीहरूका लागि एउटा अब जसरी बुझ्यो त्यस्तै हो, नेपाली न अरू देशका लागि, विद्यार्थीका लागि त्यो एउटा सुनौलो अवसरको मुलुक हो, गएर विश्वस्तरीय शिक्षा लिएर आउन सके, बिजनेस गर्ने मान्छेहरूका लागि बिजनेस ग्रोथ गर्ने ठुलो अवसर हो। अब कोही फ्यामिलीहरूलाई चाहिँ शिक्षा स्वास्थ्य जस्ता कुराहरू प्रायोरिटीमा छन् भने औषधि उपचार नेपालमा हुन नसकेका औषधि उपचारहरू गर्ने थलो भयो होइन, अहिले डेस्टिनेसन नै भयो। टुरिज्मको हिसाबले कुरा गर्ने हो भने पनि त्यस्तै व्यापक रूपमा जुन ठाउँमा गयो त्यतै हेर्न सकिने मनमोहक कुराहरू छ।
हजुर,
ग्रोथको हिसाबले असाध्यै धेरै छ एक्सपोजर पाउने। त्यसैले यो आँखा बन्द गरेको मान्छेले हात्ती समाए जस्तै हो अमेरिका भनेको जस्तो लाग्छ।
हजुर, अब अवसरहरू छन् भनिन्छ, चुनौती पनि छन् भनिन्छ होइन, यहाँको देखाइमा यहाँको बुझाइमा त्यहाँ आप्रवासीहरूको सन्तुष्टिको पन चाहिँ उनीहरूको अनुहारमा कसरी पढ्न सकिन्छ, कस्तो देखिन्छ?
मेरो बुझाइमा यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यो कुरा चाहिँ फिजिकल मेटेरियलिस्टिक लाइफभन्दा पनि मोर इमोसनल स्पिरिचुअल अनि प्र्याक्टिकल लाइफको पोइन्ट अफ भ्यूबाट भन्दाखेरि चाहिँ लामो समय नेपालमा जन्मी हुर्की बसी यहाँकै माटोमा खेली हुर्किएर गइसकेको मान्छेलाई चाहिँ भावनात्मक रूपमा चाहिँ अलिकति तडपिएको जिन्दगी जस्तो लाग्छ म अमेरिका, चाहे त्यो एकदमै स्ट्रगल गर्ने फिजिकल्ली इन्टेन्स लेबर इन्टेन्सिभ खालको काम गरेका मान्छे हुन् अथवा प्रोफेसनल्ली हाइली क्वालिफाइड रेपुटेड बिजनेस प्रोफेसनमा भएका मान्छे हुन्, तिनलाई चाहिँ आफ्नोपनको अभाव चाहिँ सधैँ हुन्छ त्यस्तो महसुस गर्छु म अरूको हेर्दाखेरि। अनि ओहो, सबैको मुखमा चाहिँ धेरै मान्छेको उसमा मुखबाट के सुनिन्छ भने नेपाल जान पाप हो, नेपालमा गएर बस्न पाप हो भन्ने हुन्छ। अब विभिन्न फ्याक्टरहरूले काम गरिरहेको होला, त्यो एउटा असन्तुष्टिको रिफ्लेक्सन चाहिँ पाइन्छ।
हजुर, अब विभिन्न प्राज्ञ क्षेत्रका व्यक्तित्वहरू पनि स्वदेश फर्कने मनसाय चाहिँ उहाँहरूमा पनि पाइन्छ, कतिपय त फर्किराख्नु पनि भएको छ। त्यहाँ शिक्षित भएको एउटा नेपालीले स्वदेशमा आएपछि स्वदेशलाई दिन सक्ने योगदानहरू चाहिँ के हुन सक्ला जस्तो लाग्छ यहाँलाई, सम्भावनाहरू?
विदेशमा बस्ने विदेशीका नेपालीहरू भनौँ, ती सिटिजन हुन् अथवा नहुन्, विदेशमा बसिरहेको मान्छे यहाँ आफ्नो देशमा फर्कियो भनेदेखि चाहिँ अब बिजनेसको हिसाबले एकदमै अग्रभागमा पुगेका मान्छे छन्, उनले क्यापिटल ल्याउँछन्, पुँजी ल्याउने भयो स्वाभाविक रूपमा, र यहाँ इन्भेस्टमेन्ट लगानी गर्छन् होइन। अब प्रोफेसनको हिसाबले उच्चतम तहमा पुगेका मान्छेहरू जो छन्, अघि मैले आफ्नै एक्जाम्पल दिँदाखेरि म प्रोजेक्ट म्यानेजमेन्टको इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजर हुँ, नेपालमा त्यस्तो खालको मान्छेहरू कम छन्, हामीसँग इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजरहरू पनि तयार छैनन्। अनि हाम्रा आयोजनाहरू जहिले ढिला हुने, जहिले कम गुणस्तरीय काम हुने हुन्छ। अनि कतिपय प्रोफेसरहरू छन्, त्यो प्रोफेसरहरूले उहाँका हजारौँ लाखौँ मान्छेलाई आफ्नो ज्ञान सिप बाँडेका छन्, नेपाली हो उहाँहरू, अनि यहाँ आएर भिजिटिङ प्रोफेसरको रूपमा काम गरिदिएदेखि अथवा यहाँको विद्यार्थीहरूलाई आएर चाहिँ सिकाइदिएदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा हुन्थ्यो, शिक्षाको गुणस्तर बढ्थ्यो। अनि यी जुन सिप छ, पुँजी सँगसँगै सिप अनि प्रविधि अनि यो इन्टरनेसनल नेटवर्क र जुन अन्तर्राष्ट्रिय स्तरमा इन्फ्लुएन्स गर्न सक्ने हाम्रो जनशक्ति तयार भएको छ, त्यसलाई नेपालमा ल्याएर चाहिँ विविध क्षेत्रमा प्रयोग गर्न सक्छ नेपालले।
हजुर, अब एनआरएनएको प्रसङ्गतिर जाउँ न, यहाँ पनि एनआरएनएसँग कुनै न कुनै रूपमा संलग्न हुनुहुन्छ, सम्बद्ध हुनुहुन्छ। एनआरएनएको भूमिका चाहिँ अब दोस्रो पुस्ताका नेपालीहरूलाई स्वदेशसँग, नेपाली माटोसँग, नेपाली संस्कृतिसँग जोडिराख्ने छ भनिन्छ होइन, यस सम्बन्धी ती दोस्रो पुस्ताका लागि भइरहेका कामहरू चाहिँ यहाँले के देख्नु भएको छ?
अब दोस्रो पुस्ता भनेको खास के हो भनेदेखि, कि अमेरिकामा जन्मिएर हुर्केका भए, कि सानो केटाकेटी हुँदाखेरि अमेरिका अथवा विदेश गएको भनौँ न, अमेरिका मात्रै नभनौँ संसारभर छरिएर रहेका नेपालभन्दा बाहेक, त्यस्ता केटाकेटीहरूको त्यो जुन चाहिँ यङ पपुलेसन छ, उनीहरूमा चाहिँ अब कति कुरा चाहिँ प्यारेन्टहुडले पनि फरक पार्छ, हामीले कसरी प्यारेन्टिङ गर्ने, सही गाइडेन्स कतिको दिने आफ्नो बालबालिकालाई भन्ने। तर अधिकांश ठाउँमा चाहिँ, चाहे त्यो बेलायतमा होस् अथवा अमेरिका, अस्ट्रेलिया, जतासुकै मुलुकमा अथवा खाडी मुलुकमा पनि कति देखिएको छ भनेदेखि, नेपाली भाषाका कक्षाहरू सञ्चालन गर्ने, त्यहाँको पब्लिक स्कुलमा होइन कि, छुट्टै अनौपचारिक हिसाबले चाहिँ सामान्य नेपाली भाषा लेख्न र बोल्न सक्ने बनाउने खालका अभियान तीव्र गतिमा छन्। भाषै भएन भनेदेखि चाहिँ सबै कुरा मेटियो, अनि त्यो हिसाबले केटाकेटीलाई भाषाबाट कनेक्ट गराएर अनि कल्चर सिकाउने अनि नेपालमा पनि अवसर छ है भनेर चाहिँ बिस्तारी उनको ब्रेनमा दिन सक्यो भनेदेखि चाहिँ अनि नेपालसँग चाहिँ जस्तै नेपालको पनि यहाँ पुल गर्ने माध्यम हुनु पर्यो। नेपाली सरकारले अहिले त बनाइरहेछ है कतिपय पोलिसीहरू, रिटर्न गराउने मान्छेहरूलाई ल्याउने फिर्ता, ब्रेन जुन ड्रेन भन्थ्यो पहिले त्यसलाई चाहिँ ब्रेन
गेन
अथवा अझ ब्रेन डिपोजिट भनौँ, अहिले चाहिँ ब्रेन डिपोजिट भएको छ। ब्रेन डिपोजिट भनेको चाहिँ यो बढी इन्टेलेक्चुअल हिसाबले बोलिने शब्द भयो होइन, ज्ञान गुणको कुराहरू भयो, त्यो सँगसँगै चाहिँ इकोनोमिक इन्ट्रेस्टको लागि उनीहरूको पुँजीहरू पनि ल्याउने र ग्लोबल जुन इन्फ्लुएन्स छ यी तिनटै कुरालाई कम्बाइन गरेर यहाँ ल्यायो भनेदेखि पहिलो पुस्ता चाहिँ भावनात्मक रूपमा बढी कनेक्टेड छ, सहज रूपमा आउन सक्छ, भिजेको छ नि त यहाँ होइन। त्यो दोस्रो पुस्तालाई त्यो आऊ है यतै अब यतै बस्नुपर्छ भनेर बहकाउनु भन्दा पनि यहाँ नेपालमा आयो भने पनि अवसर छ भनेर चाहिँ ल्याउन सकिन्छ त्यो दोस्रो पुस्तालाई पनि। त्यो मात्रै होइन, यहाँबाट दैनिक रूपमा चाहिँ विद्यार्थीको रूपमा पढ्न जाने अझै छन् नि त विदेश, उनलाई पनि तिमी जाऊ तर पढिसकेपछि आफ्नै ठाउँ फर्क, यहीँ गरौँ सबै भएर भन्ने एउटा भावना बनाएर चाहिँ यहाँ फर्किएपछि चाहिँ यस्तो खालको कुराहरू चाहिँ हामी गर्न सक्छौँ भनेर यहाँको सरकारले पनि त्यो अनुसार प्लान गरेर गर्दाखेरि चाहिँ उताको फ्याक्टर पनि हुन्छ, स्ट्रङ हुन्छ, त्यस पछाडि नेपाली फ्याक्टर पनि ले काम गर्छ सरकारी पोलिसीहरूले। अनि अब आउँदो म चाहिँ दुई चार वर्षमा त धेरै राम्रो सुनौलो दिनहरू आउँदैछन् कि भन्ने जस्तो लाग्दैछ।
अब अलिकति प्रसङ्ग बदलौँ, अब विदेशमा रहँदा यहाँले पाएका र स्वदेशमा नरहँदा गुमाएका कुराहरू केही सम्झनुहुन्छ? केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ होइन,
पहिले के गुमाएबाटै भनौँ कि सबभन्दा ठुलो कुरा त आफ्नोपन गुमाइयो, लामो समय चाहिँ ग्याप भयो। कतिपय मेरा साथीहरू आफन्त नातागोताको मान्छेहरूसँग चाहिँ कनेक्ट हुन सकिएन, चाहे र पनि त्यो लेभलमा नजिक हुन सकिएन, आफ्नो परिवारसँग नजिक हुन सकिएन, भलै बोलियो होला फोनमा अथवा इन्टरनेट माध्यम युज गरेर, तर सँगै बस्दाको माहौल जुन हुन्थ्यो परिवारलाई त्योभन्दा पनि आमा बुवाहरूलाई त्यो चाहिँ ठुलो मिस भएको मोमेन्ट हो होइन, त्यो गर्न सकिएन, सँगै भएको भए अलि बढी हुन्थ्यो कि भन्ने छ। अब यो कतिपय कुरा व्यवहारिक हिसाबले पनि सोच्नु पर्यो, इमोसनल भएर मात्रै पनि भएन होइन। जाँदाखेरि चाहिँ मैले चाहिँ के पाएँ, अब व्यक्तिहरूले आफ्नो आफ्नो जिन्दगीमा फरक तरिकाले लागु हुन्छ, मैले चाहिँ अब अन्तर्राष्ट्रिय स्तरको एउटा शिक्षा पाएँ, त्यहाँको प्रोजेक्ट म्यानेजमेन्टमा एमबिए गरेँ, त्यस पछाडि अमेरिकी सरकारको एउटा उच्च तहमा पनि पुगेर एक समय सिनियर एडभाइजरको रूपमा वरिष्ठ सल्लाहकारको रूपमा पनि काम गर्ने अवसर पाएँ, 8-10 वर्ष त्यो गरियो। अनि यी यस्तो प्रोफाइल चाहिँ म नेपालै बसेको भए चाहिँ त यो गर्न सक्दिनँ थिएँ नि होइन। अब केटाकेटी पढिरहेछन् अमेरिकामा भन्ने चाहिँ त्यो ठुलो कुरा लाग्दैन, म अमेरिकन पढ्ने कुरा यहीँ पढेका भए पनि हुन्थे, हामी गाउँकै धुले स्कुलमा पढेर पनि गरिखाइराखेका छौँ सामान्य, त्यसैले अलिकति मिश्रित छ, इन्डिभिजुअलमा लागु होला यो कुरा चाहिँ।
विदेश जानु, धेरै पढ्नु, सामग्रीहरू जुटाउनु र सुविधामय जीवन बिताउनु चाहिँ एउटा जीवनको लक्ष्य हो भने चाहिँ विदेश गएपछि मात्रै सबै कुरा पाइन्छ र व्यक्तित्व पनि बन्छ र सफल जीवन पनि हुन्छ भन्ने खालको एक प्रकारको धारणा हाम्रोमा देखिन्छ नि, वास्तवमा सफल जीवन चाहिँ कस्तो हो र कस्तो जीवनलाई चाहिँ सफल जीवन भन्न सकिन्छ होला यहाँको आफ्नै अनुभवबाट?
होइन, यो लास्टमा जोड्नु भयो मलाई खुसी लाग्यो, मेरो आफ्नै अनुभवबाट मात्रै भन्न सक्छु यो कुरा, किनकि त्यहाँ यो देयर इज नो युनिफाइड डेफिनिसन, सफल जीवन के जीवन हो भन्ने कहीँ पनि लेखेको छैन। मेरो अनुभवबाट भन्दाखेरि चाहिँ नेपालमा बस कि विदेश जाऊ कि, अब यो त ग्लोबल भिलेजको कुरा छ अहिले होइन, जहाँसुकै बसे पनि सिप सिक, मेहनत गर, अध्ययन, शिक्षा चाहिँ महत्त्वपूर्ण फ्याक्टर हो, एउटा बेसिक कुरा, इन्भेस्टमेन्ट चाहिँ शिक्षामा गर्नु पर्यो, मान्छेले समयको लगानी, मेहनत गर्नु पर्यो, उच्च स्तरीय शिक्षा जहाँ जे उपलब्ध छ त्यो लिन सक्यो भनेदेखि सबभन्दा राम्रो, अनि त्यस पछाडि हामीले जति पनि गर्छौँ त्यो गरेको चाहिँ आफ्नो भूमिमा केही न केही सानोतिनो योगदान गर्न सक्यो भनेदेखि चाहिँ सन्तुष्टि हुन्छ होला जस्तो लाग्छ। सन्तुष्ट हुनु चाहिँ सुखी हुनु हो, अब खुसी पनि हुन्छ है, खुसी र सुखमा चाहिँ मेरो डेफिनिसन चाहिँ फरक छ, मेरो बुझाइ, अब खुसी चाहिँ तपाईँको छिनछिनका सानातिना कुराहरूले पनि खुसी बनाउँछ, हाम्रो भेट भयो नि अहिले यसले नि मलाई असाध्यै खुसी बनाएको छ, यो खुसी सधैँभरि लामो समय रहन्छ भन्ने छैन, यही खुसीलाई चाहिँ मैले सुखमा बदल्न सकेँ भनेदेखि चाहिँ महत्त्वपूर्ण भयो। त्यसैले विदेशमा बसेका कुराहरूलाई पनि हामीले जति सिप सिक्यौँ, जति पुँजी आर्जन गऱ्यौँ, जति नेटवर्क बनायौँ, जति इन्भेस्टमेन्टका दायराहरू फराकिलो पार्यौँ, अनि आफ्नै देशमा आएर केही गऱ्यौँ, यहीँको कल्चर, माटो सुहाउँदो काम कुरा, केही सानोतिनो रोजगारी भए पनि दुई चारजनालाई एक्स्ट्रा रोजगारी सिर्जना गर्न सकियो भनेदेखि चाहिँ जीवनको लक्ष्य पुरा भयो कि जस्तो लाग्छ। जिन्दगी भनेको छोटो हो नि है,
हजुर,
हामीले 70, 80, 90 जति वर्ष बाँच्ने परिकल्पना गरे पनि जिन्दगी छोटो हो। त्यो अमेरिकामै बस्ने मान्छे पनि 1000 वर्ष बाँच्नेवाला छैन, त्यसले पनि जानै पर्छ एक दिन। त्यो तातो पानी, चिसो पानी, गाडी लग्जरी चढो भन्दैमा त्यस्तो केही हुनेवाला होइन। त्यो मान्छेले उमेर गए अनुसार चाहिँ महसुस गर्दै जाने कुरा हो। मेरो चाहिँ अलिक कम उमेरमै महसुस भएको कुरा हो, बिस्तारै बिस्तारै यो महसुस भएको कुरालाई चाहिँ लागू गर्न सक्छु जस्तो लाग्दैछ।
जीवनमा सन्तुष्टि महत्त्वपूर्ण कुरा,
सन्तुष्टि हुनु चाहिँ जहाँ जस्तो अवस्थामा छौँ, पाखा पर्वतमा हामी जन्मेर त्यहीँ हुर्केका, अझै पनि बाख्रा गोठालो गइरहेका मान्छे साथीभाइहरू, यङ जेनेरेसन छ नि, त्यो पनि आफ्नै हिसाबमा सन्तुष्ट छ। कहिलेकाहीँ धेर सूचना हुनु पनि घातक हुन्छ, अनि हामीलाई टेक्नोलोजीले पनि मिसलिड गरिदिन्छ कहिलेकाहीँ, अनेक खालका सूचनाहरू आउँछन् है। धेरै महत्त्वकांक्षी नभई सानोतिनो जीवन गुजारा अनिवार्य भयो, शिक्षा स्वास्थ्य भनेको बेसिक कुरा भए, त्यति पुरा भएर एउटा सामान्य जीवनयापन गर्न सक्ने भयो भनेदेखि स्वदेशमा बस्नु भनेको एकदमै राम्रो हो।
अब अन्तमा यो कार्यक्रमलाई केही साङ्गीतिक बनाउने प्रयास पनि छ। अब यहाँलाई मनपर्ने, यहाँले गुनगुनाउने गर्नुभएको अथवा प्रेरणास्पद लाग्ने त्यस्तो कुनै गीत एउटा सम्झिदिनुहोस् न, अनि हामी त्योसँगै बिदा हुन्छौँ। हुन त यहाँ आफै गीतकार पनि हुनुहुन्छ, यहाँकै गीत पनि कुनै एउटा सम्झिदिनुहोस् न।
मेरो यहीसँग यो घरदेश परदेशसँगै मिल्ने खालको एउटा गीत पनि छ, मेरो एउटा गुलाम अलीले गाउनु भएको गीत छ, त्यो चाहिँ बढी रोमान्टिक खालको, उहाँको 3 जेनेरेसनले गाउनु भएको छ है। गजल उनकै, गीत उनकै, कथा उनकै, लेख्छु साथी भन्ने एउटा गजल छ। अब अर्को चाहिँ रामकृष्ण ढकालले गाउनु भएको छ एउटा गीत, त्यो गीत भनेको चाहिँ गाउँघरले सोध्यो परदेशीलाई। यो चाहिँ एकदमै मन पनि पर्छ, यो सान्दर्भिक पनि होला होइन।
स्वदेश आउनुभएका बेला स्टुडियोसम्म आएर आफ्ना स्वदेश विदेशका अनुभव राखिदिनु भयो, यहाँप्रति आभार व्यक्त गर्दछु।
धेरै धेरै धन्यवाद सर, यसरी बोलाइदिनु भयो। रेडियो नेपाल भनेको सबैको एउटा ड्रिम डेस्टिनेसन हो, त्यस्तो ठाउँमा आएर भित्र बसेर स्टुडियोमा यसरी भलाकुसारी गरेर आम श्रोताहरूसम्म हाम्रा कुराहरू राख्न पाइयो है, रेडियो नेपाल परिवारलाई आभार व्यक्त गर्दछु।
गाउँ घरले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भसिन्छौ भाइ, हो गाउँ घरले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भसिन्छौ भाइ, जीवन को ही सब मिले न साथी हो, जीवन को ही सब मिले न साथी, सपना मलड़े गुमसियो छाती, गुमसियो छाती, गाँव घर ले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भसिन्छौ भाइ।
आजको कार्यक्रममा प्रस्तुत गर्यौं विगत करिब 15 वर्षदेखि अमेरिकामा रहँदै आउनुभएका गीतकारका रूपमा सुपरिचित भोजपुरका मनोज खड्काको कुराकानी। कार्यक्रम कस्तो रह्यो, प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्भ बज्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
आँखाको तिल पिल मोतीलाई हेर्छु, मनको आधीलाई लुकाई बेर्छु, आँखाको तिल पिल मोतीलाई हेर्छु, मनको आधीलाई लुकाई बेर्छु, पापी अधेरीले जुन तारा लुकाई, पापी अधेरीले जुन तारा लुकाई, उज्यालो भेट्न आउँदै छु धाई, आउँदै छु धाई। घरले सोध्यो परदेशीलाई फर्किन्छौ या उतै बसिन्छौ भाइ खोज्दै छु रम्न भाग्दै छ छाया तिमी बिनाको रात रित्तो छ माया हो खोज्दै छु रम्न भाग्दै छ छाया तिमी बिनाको रात रितो छ माया ताना न तानयो अभागी जल्लै ताना न तानयो अभागी जल्लै अबको पौरा जन्म भूमिलाई मातृभूमिलाई गाउँ घरले सोध्यो परदेशीलाई फर्किन्छौ या उतै भसिन्छौ भाइ जीवनको हिसाब मिलेन साथी हो जीवनको हिसाब मिलेन साथी सपना मलाडे गुम्सियो छाती गुम्सियो छाती गाउँघरले सोध्यो परदेशीलाई फर्किन्छौ या उतै भसिन्छौ भाई